सूरह ताहा का बैकग्राउंड एक जो रिवायतों में आता है, ये बड़ी अजीब सी बात है कि हज़रत उमर रज़ील्लाहु ताला अन्हु इस्लाम लाने से पहले रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने में, कत्ल का लफ्ज़ इसलिए बोल रहा हूँ कि सब लोग समझते हैं, शहीद का लफ्ज़ कई लोग नहीं समझते, कत्ल करने के लिए निकले तलवार लेके, क्योंकि इस्लाम फैलते चले जा रहा था मक्के मौज़म्मा में। तो कोई साहब मिले रास्ते में, बोले किधर जा रहे हैं, तो बोले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को कत्ल करने जा रहा हूँ। तो बोले पहले पहले अपने बहन और बहन भाई की खबर लो, वो इस्लाम कबूल कर चुके हैं। तो जब आप बहन के घर पे गए तो वो सूरह ताहा की इब्तदाई आयत तिलावत कर रहे थे। तो ये मारे बहुत, बहन भाई को भी मारे, बहन को भी मारे, बड़े गुस्सेले आदमी थे, उनका खून वगैरह देख के कुछ गुस्सा था ना। बोले मैं पढ़ना चाह रहा हूँ, तो उन्होंने कहा जाओ पानी नहाओ, पानी नहा के आके जो है पढ़ो। तो एक रिवायतों में, बास रिवायतों में ये आया है कि सूरह ताहा आपने पढ़ा था और उसके बाद में आप वही गए और फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सामने हथियार डाल दिया और ईमान लाए। और उनका तरीका ये था, बोलते कि हर दिन दो तीन दो लोगों को जो है पकड़ते और लेके जाके रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में बोलते कि ये लोगों को मैं कन्विंस करके जो है इस्लाम कबूल करवाया हूँ, ये मेरी आज की मेहनत है। तब ये समझना है कि कुरान ऐसे लोगों को मुतासिर किया है, वो इसलिए कि उनकी जबान में था, वो समझ रहे थे क्या बात है। अब हम खाली खिरत की तरन्नुम सुन लेते और बोलते क्या खारी है सब, वहा समझे, बोले समझने का क्या है उसमें, खाली खिरत लय ले लिए। तो ये इसका इसलिए शुरू की इब्तदाई आठ आयात हम पढ़ेंगे, उसके बाद में मैं आपको तफसील बताता हूँ इसकी। के ता बिस्मिल्लाह रहमान रहीम, अल्लाह के नाम से शुरू करता हूँ जो रहमान है, फ़ायदा पहुँचाने वाले हैं, तरस खा के। तो लिहाजा अब हम जो पढ़ रहे हैं इसमें अल्लाह ताला तरस खा के हमको इंशाअल्लाह फ़ायदा पहुँचाएंगे। ता हा ये हुरूफ़ मुख़त्तियात में से है, इसके बारे में कई रिवायतें आई हैं, लेकिन यहाँ एक ख़ास बात यह है कि कुरान के जो ये अल्फाज हैं वो भी एक एक हर्फ पढ़ने पर दस दस नेकियाँ लिखी जाती हैं, जैसा ता हा की बीस नेकियाँ लिखी गई। और फिर और एक रिवायत में आया है कि जो अटक अटक के समझने के लिए पढ़ता है उसको जो है दोहरा सवाब मिलता है। तो जाहिर है जो अमल की नीयत से पढ़ता है तो उसको कितना नहीं सवाब मिलता होगा, जो अमल करता है तो उसको कितना नहीं सवाब होगा। मा अंजलना अलैकल कुरान लितशका, हमने ये कुरान आप पे तकलीफ देने के लिए नाजिल नहीं किया। ये देखिए तकलीफ बड़ी खास बात है भाई, अब ये तबलीग का काम चल रहा है, कुरान दर से कुरान हो रहा है, कोई आए कोई नहीं आए। अब जैसे हम जैसे लोगों को कोई फिक्र भी नहीं है, आए तो आए नहीं आए तो नहीं आए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मामला यह था कि आप तड़प जाते थे लोग इस्लाम नहीं कबूल करें। कई जगह ऐसा आया कि आप गम मत करिए इन पे, आप जिसको चाहते हैं हिदायत नहीं दे सकते, हम जिसको चाहते हैं हिदायत देते हैं, आपका काम सिर्फ पहुंचा देने का, इन्नमा अलैकुमुल बलाग व अलैना हिसाब, आपका काम खाली पहुंचा देना, हमारा काम है हिसाब लेना। तो कई जगह, तो यहाँ भी ये बात आ रही है कि मालूम होता है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो है बड़ी तकलीफ में थे कि लोग ईमान नहीं ला रहे हैं ये जितना जैसा लाना चाहिए। तो मा अंजलना अलैकल कुरान लितशका, हमने ये कुरान आप पे इसलिए नाजिल नहीं किया है कि इसके इससे आपको तकलीफ में डालें, इल्ला तज़किरतन लिमन यख्शा, ये कुछ नहीं है, एक तज़किरा है, याद दहानी है, रिमाइंडर है ऐसे शख्स के लिए जो डरता है। तो अगर हम डरते हैं दोज़ख से अल्लाह से तो फिर हमारे लिए रिमाइंडर है, याद दहानी है, नसीहत है। नहीं अगर हम नहीं डरते हैं, निडर हैं, तो फिर जो है हमारे लिए नहीं है। तो ऐसे लोगों के लिए जो है ये जिक्र है, नसीहत है, जो अल्लाह ताला से दोज़ख से डरते हैं। तंजीलम मिम्मन खलकल अर्ज़ा व समावातिल उला, ये किसकी तरफ से नाजिल हुआ है कि ऐसी ज़ात के तरफ से जिसने आसमान, जिसने ज़मीन और ऊँचे आसमान बनाए। कितने ऊंचे आसमान बनाए कि मिलियंस ऑफ लाइट ईयर्स में नापा जा रहा है, अभी आसमानों का एंड नहीं मिला। जैसा गैलेक्सीज के बारे में है कि भाई हम मिल्की वे गैलेक्सी में हैं, इसमें अर्थ है जो सूरज के अतराफ रोटेट कर रही है, और फिर ये पूरे प्लैनेट्स जो है टू थर्ड बाहर निकले हुए हैं, थ्री फिफ्थ जो है बाहर निकले हुए हैं, कई सितारे हैं सूरज के, ऐसा सिर्फ सूरज का डायमीटर 14 लाख किलोमीटर है और सूरज हमारे से 93 मिलियन माइल्स दूर है। अब ये जो गैलेक्सी है बात जगह 3 लाख लाइट ईयर्स है। लाइट ईयर किसको बोलते हैं? लाइट 1 सेकंड में 3 लाख किलोमीटर जाती है, 1 सेकंड में 3 लाख किलोमीटर, एक मिनट में इंटू 60, एक घंटे में इंटू 60, एक दिन में इंटू 24, एक साल में इंटू 365 लाइट ईयर। तो ये गैलेक्सी बात जगह पे ये कोने से वो कोने तक 3 लाख लाइट ईयर्स है, यानी लाइट सेकंड में 3 लाख किलोमीटर ट्रैवल करते रही तो एक कोने से दूसरे कोने को जाने के लिए 3 लाख साल हो जाएंगे। और ऐसे ऐसे बड़े कई गैलेक्सीज हैं, 150 बिलियन गैलेक्सीज हैं, एक एक गैलेक्सी में 200 टू 300 बिलियन स्टार्स हैं। तो यहां सवाल ये पैदा हो रहा है कि ये कुरान किसका नाजिल किया हुआ है? डोंट गेट लॉस्ट इन टू एस्ट्रोनॉमी। या बोलना यह है कि कुरान किसका नाजिल किया हुआ है? वो उस जात का नाजिल किया है जिसने जमीन बनाई और ये तमाम आसमान बलंद बनाए, और रहमान अलल अर्श इस्तवा, यानी ये जो फायदा पहुंचाने वाला रहमान है अल्लाह ताला है, वो जो अर्श पर कायम है, अर्श पे एस्टैब्लिश है, सेंट्रल कंट्रोल उसके हाथ में है और किसी को नहीं दिया हुआ है। लहू मा फिस समावाती व मा फिल अर्द व मा बैनहुमा व मा तहत सरा, यानी जो कुछ आसमानों में है, जो कुछ जमीन में है, जो कुछ इसके बीच में है और जो कुछ जमीन के नीचे है खेती और बीज के शक्ल में, सब उसी का है। तो फिर हमारा है क्या? देखिए आयत बड़ी क्लियर है, लहू मा फिस समावाती व मा फिल अर्द व मा बैनहुमा व मा तहत सरा, जो कुछ आसमानों में, जमीन में, उसके बीच में, जमीन के नीचे जो कुछ है उसका है। तो फिर हमारा क्या है? फिर हम ये क्यों पुकारते रहते हैं मेरा माल, मेरा वो, मेरी जायदाद? ये तो आपको आजमाने के लिए दिया गया। भाई मैं भी कई साल सर्विस करा, अब जब रिटायरमेंट आ गया तो स्टोर्स वाले आ गए, बोले साहब ये मेज आप हमारे ना, आपके नाम पे था, ये कुर्सी आपके नाम पे थी, ये ऐसा था, ये फलाना आपके नाम पे था, चलो हम रिटायर हो गए, तो उन लोग स्टोर वाले लेके चले गए। तब यहाँ सवाल यही पैदा हो रहा मेरे, मैं अब उस वक्त तो बोलते थे साहब फलाने साहब के मेज पे ये फाइल रख दो बोल के बोलते थे, अब मेरा मेज रहा ही नहीं, वो लेके चले गए। तो ये आजमाइश के लिए दिया हुआ है, हम उसको अपना बना लेके बैठे हैं, ये सब अल्लाह ताला की देन है, इस बात को समझना है। सलाहियतें हैं, दौलत है, जो भी है, वो इन तजहर बिल खौली फइन्नहु यालमु सिर्र व अख्फा, और अगर तुम बात को ऊंची करो या फिर आहिस्ता बोलो या उससे भी आहिस्ता बोलो तो अल्लाह ताला तो तमाम चीजों को जानता है, आहिस्ता से आहिस्ता भी बात करो तो जो है अल्लाह ताला जानता है। अल्लाह ला इलाहा इल्लाहु, अल्लाह के सिवा कोई इलाहा नहीं है, कोई अथॉरिटी नहीं है, सुप्रीम अथॉरिटी सिर्फ अल्लाह ताला है। अभी अथॉरिटीज में अपना नफ्स भी आ जाता, मखलूक को उठा के इलाहा मत बनाओ, कोई अल्लाह के सिवा कोई इलाहा नहीं है। और लहुल अस्माउल हुस्ना, और उसके बेहतरीन नाम है। देखिए नाम से आदमी पहचाना जाता है, जैसा भाई आप कोई किसी से पूछे भाई आपका प्रोफेशन क्या है, आप बोले भाई बिजनेसमैन हूँ, मैं सेल्स रिप्रेजेंटेटिव हूँ, मैं कारपेंटर हूँ, हाँ मैं डॉक्टर हूँ, मैं इंजीनियर हूँ, तो ये इसकी सिफात हैं, तो अल्लाह ताला के सिफात हैं। दो अहादीस में 122 सिफात आए हैं और कई ऐसे सिफात हैं, ऐसे क्वालिटीज हैं जो हमको नहीं मालूम। तो यहाँ ये बात मालूम हो रही है कि अल्लाह ताला के सिफात परफेक्ट हैं, यानी रहमान है तो परफेक्ट रहमान है, रहीम है तो परफेक्ट रहीम है, गफ्फार है तो परफेक्ट गफ्फार है। तो मैं यहाँ कुछ तकाजा हुआ था पिछली दफ़ा, कोई मेरे से रिक्वेस्ट करे थे कि पिछले दौर में मैं यहाँ सूरह गालिबन सूरह आराफ में भी अस्माउल हुस्ना की बात आई थी, तो वहाँ रोक के मैं 1.5 घंटा अस्माउल हुस्ना पे बोला था। तो मैं समझता हूँ तमीम साहब के पास वो कैसेट अवेलेबल है, अगर किसी को अस्माउल हुस्ना के बारे में तफसील मालूम करना है तो उनसे वो कैसेट्स आप ले सकते हैं। अच्छा अब यहाँ एक बात ख़ास ये करना है कि आयत नंबर 8 हुई है सूरह ताहा की, ये आयत नंबर 8 से 97 तक मूसा अलैहिस्सलाम का वाक़या है। अब ये 9 पेजेस हैं और सूरह क़सस में और ज़्यादा पेजेस आ जाते हैं, सिर्फ मूसा अलैहिस्सलाम का वाक़या है। तो अब बाज़ वक़्त क्या होता है कि भाई ये सिटिंग में बाज़ लोग आ गए, नेक्स्ट नहीं आए, उसके बाद नहीं आए, تو موسیٰ علیہ السلام کا واقعہ ادھورا رہ جاتا ہے. اتنا ریپیٹ کرے ہیں یہ واقعے کو. تو میں اکثر یہ کرتا ہوں کہ جہاں تفصیل میں موسیٰ علیہ السلام کا واقعہ آ جاتا ہے تو جیسا یوسف علیہ السلام کا بھی واقعہ ایک ہی سٹنگ میں ختم کرتا ہوں, سٹوری سنا دی اور پھر اس کے جو جس پوائنٹس ہیں. تو اس طریقے سے یہ کافی کاغذ پرانا ہو گیا ہے کہ ہر دور میں اس طریقے سے یہ کرتا ہوں. تو اب یہاں ہم جو ہے تقریباً جو بچا ہے ٹائم, اس میں کوشش یہ کریں گے کہ موسیٰ علیہ السلام کے بارے میں ہم کچھ معلومات حاصل کریں. اور ایسا کہ اب اس کے بعد میں قرآن میں کہیں بھی آپ موسیٰ علیہ السلام کے بارے میں پڑھیں گے تو یہ ڈیٹیل انشاءاللہ آپ کو کام آئیں گے. اب یہ سمجھیے کہ موسیٰ علیہ السلام بنی اسرائیل سے تھے. اب یہ بنی اسرائیل, بنی بولتے ہیں بچوں کو, اسرائیل جو ہے یعقوب علیہ السلام کا لقب تھا, یعقوب علیہ السلام کا نام تھا. ابراہیم علیہ السلام کے دو بیٹے تھے, اسحاق علیہ السلام, ان کے بیٹے یعقوب علیہ السلام جن کا نام اسرائیل تھا, اور دوسرے بیٹے تھے اسماعیل علیہ السلام, ان کے سلسلے میں صرف محمد صلی اللہ علیہ وسلم رسول بنا کے بھیجے گئے, یہ یاد رکھنا ہے. اور اسحاق علیہ السلام کے بیٹے یعقوب علیہ السلام, یعقوب علیہ السلام کے بیٹے یوسف علیہ السلام, اور پھر وہ سلسلہ جو ہے یحییٰ علیہ السلام, اس کے بعد میں عیسیٰ علیہ السلام, یہ دونوں بھی ختم ہو گئے, ان کی شادیاں نہیں ہوئی, نسل ان کی ختم ہو گئی. محمد صلی اللہ علیہ وسلم کا کوئی مرد بچہ نہیں بچاؤ, وہاں ان کی ختم نبوت کی آیت میں یہ بات آئی ہے کہ آپ کسی مرد کے اب والد نہیں ہیں, تو ختم نبوت ہو گئی. تو اب یہ بنی اسرائیل جو تھے یعقوب علیہ السلام, ایجپٹ میں فلسطین میں یہ مقام فلسطین اور پیلسٹائن میں جو ہے یہ رہا کرتے تھے. تو ان کی دو بیویاں تھیں, پہلی بیوی سے ان کو 10 بیٹے تھے اور دوسری بیوی سے دو بیٹے تھے, موسیٰ ہمارے یوسف علیہ السلام اور بنجامین علیہ السلام, یہ دو بیٹے تھے. تو یہ جو پہلی بیوی کے بیٹے تھے ان کو دوسری بیوی کے بیٹوں سے کچھ جیلسی جلن فیل ہونے لگی کہ یعقوب علیہ السلام ان پہ زیادہ کانسنٹریٹ کرنے لگے. تو یہ لوگ پلان کیے کہ یوسف علیہ السلام کو یا تو ختم کر دیں. تو بہرحال وہ آپس میں طے ہوا کہ کسی بولی میں ڈال لیں, تو وہ بولی میں کچھ کاروان آیا, وہ بولی میں سے ان کو یوسف علیہ السلام کو اٹھا کے مصر میں لے کے جا کے کوئی عزیز مصر کو جو ہے وہ بیچ دیے, کوئی بڑے آفیسر تھے ان کو بیچ دیے. خیر اب یہ جو بڑے ہوئے جیل میں گئے کرے, خوابوں کی تعبیر اللہ تعالیٰ نے ان کو سکھائی تھی, تو بادشاہ کے پاس جب بات گئی تو وہ بالکل بادشاہ کے قریب لوگوں میں سے ہو گئے. اس کے بعد میں وہاں کے ویئر ہاؤسز کا ان کو انچارج بنا دیا گیا. تو یہ ان کے جو سوتےلے بھائی تھے ایجپٹ سے آتے تھے غلہ لینے کے واسطے, تو یہ یوسف علیہ السلام اپنے بھائیوں کو پہچان لیے, لیکن وہ بھائی یوسف علیہ السلام کو نہیں پہچان سکے. خیر وہ پورا واقعہ ہوا, اس کے بعد میں انہوں نے اپنے بھائیوں کو دوسری تیسری ٹرپ میں یہ کہا کہ بھائی آپ لوگ اپنے والد والدہ وغیرہ کو لے کے آ جاؤ یہاں. تو لہٰذا وہ مصر فلسطین چھوڑ کے ایجپٹ میں آ کے یعقوب علیہ السلام, ان کے پہلی بیوی کے 10 بچے, یوسف علیہ السلام, بنجامین علیہ السلام, یہ پورے یہاں سیٹل ہو گئے. تو اس طریقے سے فلسطین سے یہ لوگ آ کے یہاں مصر میں سیٹل ہو گئے. اب مصر میں جو ہے کئی سو سال ان کی بڑی عزت رہی, پیغمبروں کی اولاد میں سے تھے, بہت عزت رہی. اس کے بعد میں یہ لوگوں کا مقام ایسا ہو گیا جیسا ہمارے پاس شیڈول کاسٹ شیڈول ٹرائبس کا ہوتا, کہ بھائی بالکل ہی نوکروں کا جن کا طریقہ ہوتا ان سے خالی وہ کام لے لینا, نوکروں کا کام لے لینا, اس طریقے اس ان کا وہ مقام ہو گیا. تب اس کے بعد میں ان کی آبادی بڑھنے لگی. اب جو ریشنل قسم کے انٹرپریٹرز ہیں وہ یہ بولتے ہیں کہ بھائی جب بنی اسرائیل کی آبادی بڑھنے لگی تو فرعون نے یہ طے کیا, کہ فرعون کی کیبنٹ نے یہ طے کیا کہ بھائی ان کے مرد بچوں کو ختم کرنا چاہیے, لڑکیوں کو چھوڑ دینا چاہیے زندہ, کیونکہ ان کی نسل بڑھ جا رہی ہے. نسل بڑھ گئی تو یہ ہر ایتھنک گروپ کے ساتھ یہ مسئلہ ہے کہ یہ لوگ حکومت میں آ جائیں گے تو ان کو ختم کرنا کسی بھی طریقے سے. تو یہاں ہوا یہ کہ جو ہے جس موسیٰ علیہ السلام پیدا ہوئے, اب یہاں سے آپ کا قصہ شروع ہوتا ہے. تو موسیٰ علیہ السلام جب پیدا ہوئے تو اللہ تعالیٰ نے ان کی والدہ کو وحی کی کہ بھائی ان کو ایک صندوق میں ڈالو, اور غالباً ریور نائل تھی وہ دریائے نیل, اس میں وہ ڈبہ ڈال دو اور میں ان کے چہرے پہ محبت ڈال دوں گا اور یہ فرعونی اس کو اٹھائیں گے جو ان کے بھی دشمن ہیں اور میرے بھی دشمن ہیں, اور پھر وہ شہزادوں کی طرح وہاں پلیں گے. اب یہ ان کو ان کی بہن فالو کرتے چلے گئی ڈبے کو, وہ ڈبہ اٹھایا گیا, اللہ تعالیٰ محبت ڈال دیے تھے. اب فرعون کی بیوی جو آسیہ جو نام بتاتے ہیں, جو جن کا جنت کی بشارت آئی ہے, تو انہوں نے کہا کہ بھئی یہ بڑا اچھا بچہ ہے, ان کو ہم پال لیں گے. تو لہذا ان کو ان کا قتل بچ گیا. اب وہ اب کسی کا دودھ نہیں پیتے تھے وہ, تو بہن ساتھ آتی جاتی رہتی تھی, تو وہ جو ہے بتائی کہ اگر آپ بولے تو میں ایک ایسا گھر بتاتی ہوں جہاں دودھ پلانے والی ہیں, بڑا اچھا خیال کریں گے. تو اس طریقے سے موسیٰ علیہ السلام اپنی والدہ کے پاس واپس چلے گئے. اللہ تعالیٰ نے اپنا وعدہ پورا کیا کہ دیکھو تمہارے بھائی بچے کو میں تمہارے پاس واپس کروں گا. دیکھیے کسی کی بھی اولاد کو صندوق میں ڈالنا کوئی مذاق نہیں ہے. اگر آپ سے کوئی بولے کہ بھائی آپ کے بچے کو صندوق میں ڈال لو, ادھر اٹھا لیں گے بولے تو ہم بولتے کیا ہے صندوق میں, جتنے سے پیدا ہوئے سے بچے کو صندوق میں ڈال دیں گے. تو آپ کے بھی ایمان کی شدت تھی تو آپ کو جو ہے واپس بھیجا گیا. تو اب یہاں ایک بات یہ چلتے چلتے نوٹ کرنا ہے کہ ماں کا دودھ پیتے تھے, ماں کے پاس رہتے تھے, اور شہنشاہوں کی زندگی جو ہے فرعون کے پاس گزارتے تھے. کون تھے فرعون کے دشمن جو فرعون کو کا تختہ پلٹنے والے؟ تو اللہ تعالیٰ کی یہ شان ہے کہ دشمن کے گھر میں شہنشاہوں کی زندگی گزروانے لگواتے ہیں. کیا شان ہے اللہ, یعنی جس کی وجہ سے اتنے بچے, بعض لوگوں کا بعض کا خیال ہے کہ خواب میں فرعون نے دیکھا تھا کہ ایک بچہ پیدا ہونے والا ہے بنی اسرائیل کا, اور اب وہ بعض علماء اس کو مانتے نہیں ہیں. تو یعنی بات یہ سمجھ میں آتی ہے کہ دشمن کو جو ہے شہزادوں کی طرح وہاں زندگی پالنا, زندگی گزارے. وہ اس کے بعد میں جب وہ جوان ہوئے تو ایک دن کا واقعہ ہے کہ آپ سٹی میں جا رہے تھے, وہاں کوئی بھی نہیں تھا, دیکھے کہ بنی اسرائیل کسی ایجپشین سے لڑ رہا ہے, اور بنی اسرائیل آپ ہی کی قوم کا تھا, مدد کے لیے پکارا. آپ گئے اس کو ایک گھوسا مارے تو وہ انٹینشن نہیں تھا مگر وہ مر گیا. تو آپ فوراً استغفار کرے, اللہ تعالیٰ سے گناہوں کی معافی مانگے, اور خیر وہاں سے نکل گئے. دوسرے دن پھر ڈرتے ڈرتے نکلے, وہاں آئے تو معلوم ہوا کہ پھر وہ جو بنی اسرائیلی تھا وہ پھر کسی اور مصری سے لڑ رہا ہے. تو یہ بنی اسرائیلی کو پکڑ لیے. پھر بنی اسرائیلی بولا, وہ شریر قسم کا آدمی تھا, بولا کیا کل تم جس طریقے سے قتل کیے ہو آج بھی قتل کرو گے؟ اب یہ بات پھیل گئی کہ وہ کل کے مصری کا جو قاتل تھے وہ موسیٰ علیہ السلام تھے, تو وہاں کے قانون کے لحاظ سے آپ کو قتل کرنا پڑتا. تو آپ کا کوئی ہمدرد تھا وہاں کیبنٹ میں, وہاں اس میں وہ آیا اور آ کے جو ہے آپ کو اطلاع دیا کہ جو ہے ایسا آپ کو قتل کرنے کی سازش ہو رہی ہے, تو آپ نکل جائیے یہاں سے. تو وہ فوراً جو ہے نکلے اور مدیان پہنچ گئے. اب مدیان جب پہنچے تو میں تو خیر بہت ایسا بول رہا ہوں جیسا ڈسٹینس, یہی ساتھ حمایت نگر سے نکلے حیدر گوڑا پہنچے, بول کے کافی لمبا ڈسٹینس تھا شارٹ کٹ, کیونکہ واقعہ ایک جلدی ختم کرنا ہے. تو اب وہاں جب پہنچے تو وہاں پانی پینے کا ایک مقام تھا, جانوروں کو لوگ پانی پلا رہے تھے. اور آپ یہ دیکھیں کہ دو لڑکیاں ہیں وہ اپنے گائے بیل بکریاں لے کے بیٹھی ہوئی ہیں. تو انہوں نے پوچھا بھی کیا کام ہے, تو بولے طریقہ یہاں کا یہ ہے کہ جب تک مرد پانی نہ پلا لیں ہم نہیں پلا سکتے, جینٹس فرسٹ ہے, ہمارے کلچر میں لیڈیز فرسٹ ہے, تو ہم نہیں پلا سکتے. تو آپ فوراً ان کے بکریوں وغیرہ کو لے کے پانی پلا کے جو ہے ان کو دے دیا. اب یہ لڑکیاں اپنے والد کے پاس گئیں. اب بعض علماء کا خیال یہ ہے کہ والد شعیب علیہ السلام تھے, بعض علماء کا خیال یہ ہے کہ شعیب علیہ السلام کے فالوور تھے. تو خیر ان کے والد ان کو بلائے, وہ لڑکی آئی اور بولی کہ ایسا آپ کے والد صاحب بلا رہے ہیں آپ کو, اور پھر انہوں نے اپنا پورا واقعہ سنا. تو انہوں نے کہا کہ یہاں بالکل سیف ہے, کوئی پریشانی کی بات نہیں ہے, اگر تم میرے ساتھ 8 یا 10 سال کام کرنے کے لیے رہنے تیار ہو تو میں ان میں سے ایک بیٹی کی شادی تم سے کر دیتا ہوں. تو خیر آپ تیار ہو گئے. اب یہاں اور ایک ٹیکنیکل پوائنٹ نوٹ کیجئے کہ موسیٰ علیہ السلام کو مصر جانا تھا, جا کے وہ ورکنگ کلاس کے جو بنی اسرائیل تھے ان کو لیبریٹ کرنا تھا, اور آپ کو لیبر کا ایکسپیرینس نہیں تھا, آپ تو شہنشاہ کے ویسے زندگی گزار رہے تھے. تو 8-10 سال آپ کو لیبر کا ایکسپیرینس دلایا گیا ہے. تو معلوم ہوتا ہے کہ لیبر لیڈر شوڈ بی اے لیبرر, اس کو معلوم ہوتا کیا کرشن کا جو عادی رہتا اس کو جو ہے بڑی آسانی ہوتی. تو یہاں معلوم ہوتا ہے کہ 8-10 سال کی آپ کی ٹریننگ ہوئی لیبر کی حیثیت سے, بکریاں چرانا, گایاں چرانا, یہ تمام چیزیں کرنا, محنت کرے تو کیا ہوتا, کیونکہ یہاں کے لیبرز کو جو ہے فری کرنے کا تھا اپنی قوم کو. تو خیر ان کے جب 8-10 برس ہو گئے تو وہاں سے نکلے. اب نکل کے جب واپس آ رہے تھے تو سردی کا موسم معلوم ہوتا ہے, اور کوہ تور جس کو بولتے ہیں ماؤنٹ تور, پہاڑ پہ انہوں نے آگ دیکھی اور اپنے فیملی کے لوگوں سے کہا کہ مصر جانا چاہ رہے تھے واپس, یا کوئی مقام پہ جانا چاہ رہے تھے, مصر تو اللہ تعالیٰ نے ان کو بھیجا. تو وہاں جب آگ دیکھی تو انہوں نے اپنے فیملی سے کہا کہ بھائی वहाँ आग दिख रही है, मैं वहाँ जाता हूँ, रास्ते का पता चलाता हूँ, कुछ लोग होंगे वहाँ आग जला रहे हैं, या और सेकने के लिए लाता हूँ तो मालूम होता है कि सर्दी का मौसम था। खैर, आप वहाँ जब गए तो अल्लाह ताला ने आपको मुखातिब किया कि मैं अल्लाह हूँ। और फिर उसके बाद में सवाल ये हुआ कि पूरा वाकया अल्लाह ताला ने उनको, अल्लाह ताला से बातचीत हुई, पूरा वाकया अल्लाह ताला ने उनको सुनाया उनकी ज़िंदगी का, ताकि उनको इत्मीनान हो जाए कि अल्लाह ताला ही बात कर रहे हैं। और फिर उसके बाद में आपको, आपसे ये कहा गया कि फिरौन और सरदारों की तरफ रसूल बनाकर भेजा गया, काय के लिए? बनी इसराइल को लिबरेट करने के लिए। देखिए, ये बहुत इंपॉर्टेंट पॉइंट है, कई तफासिर में इसका जिक्र नहीं है। हर नबी किसी न किसी मकसद के लिए भेजा गया। नूह अलैहिस्सलाम, हूद अलैहिस्सलाम, सालेह अलैहिस्सलाम, ये शिर्क के खिलाफ, बुतपरस्ती के खिलाफ भेजे गए। लूत अलैहिस्सलाम सेक्सुअल परवर्शन के खिलाफ भेजे गए। शोएब अलैहिस्सलाम कमर्शियल करप्शन के वजह से भेजे गए कि इसको निकालो, इकोनॉमिक एंड कमर्शियल करप्शन जो था। और मूसा अलैहिस्सलाम एक्सप्लॉयटेशन ऑफ दी वीकर सेक्शन के लिए जो है भेजे गए कि वीकर सेक्शन का एक्सप्लॉयटेशन नहीं होना, जो आज दुनिया में चौ तरफ चल रहा है, अफगानिस्तान, बलूचिस्तान, आपके इसराइल, इराक, ये हर जगह हो रहा है एक्सप्लॉयटेशन ऑफ दी वीकर सेक्शन। कुछ पावर में है लोग और वीकर सेक्शन को एक्सप्लॉयट कर रहे हैं। तो यहां मैसेज मुसलमानों को यह है कि तुम्हारी अगर हुकूमत बने तो गरीब तबके को एक्सप्लॉयट मत करो, इसीलिए सूद भी हराम किया। ये चीजें हम लोग भूल जाते हैं, खिस्से में खो गए और उसका जो लेसन है वो जो है भूल गए। तो बहरहाल इनको जो है वहां भेजा गया कि कहा रसूल बनाकर भेजा और बनी इसराइल को तकलीफों से आजाद करो। अब उसके सबूत के तौर पे मौजजा दिया आपको कि भाई आप जब असा अपना वॉकिंग स्टिक फेंकते तो जो है वो सांप हो जाता, और फिर उसके बाद में हाथ बगल में डाल के निकालते तो वो सफेद हो जाता। अब इन लोगों ने इसको जादू समझा, अब जादू समझ के जो है इन लोगों ने जादूगरों को जमा किया। अब ये जादूगर जो बताए तो वो लोगों की आंखों को उन्होंने धोखा दिया, कुरान से साबित है जादू जो है आंखों का धोखा होता है। अब कोई साहब बोले ऐसा कैसा धोखा होता साहब, तो हम, मैं तो ये लिख लिया हूं मैं यहाँ कि हम रोज धोखा खाते हैं कि सन राइजेज इन द ईस्ट एंड सेट्स इन द वेस्ट, बोलते सूरज तो अपनी जगह पे, जमीन इज रोटेटिंग फ्रॉम द वेस्ट टू द ईस्ट, हम समझ रहे हैं सूरज मूव कर रहा है, धोखा है, सूरज मूव नहीं कर रहा, सूरज अपनी जगह पे, जमीन मूव कर रही है। एक ट्रेन में बैठे हैं आप, दूसरी ट्रेन बाजू से हिली, हिलते ही आप तैयार हो गए, जैसा आपकी ट्रेन चलती है, हालांकि बाजू की ट्रेन जा रही हो। तो ये आंखों का धोखा है, तो जादूगर जो है आंखों का धोखा कर रहे थे। तो मूसा अलैहिस्सलाम ने को हुक्म हुआ वही के जरिए कि जो है अपना आसा फेंको, जब वो आसा फेंके तो वो आसा जो है उनका पूरा, इन जो लाठियां और रस्सियां नाच रही थी उन सबको खा लिया। तो हुआ ये कि जादू क्योंकि झूठा था और सिवाय अल्लाह ताला के कोई कानून कुदरत के खिलाफ काम ही नहीं कर सकता, और जादूगर समझ गए कि ये जादू नहीं है, ये कोई और ही जादू से बड़ी चीज है, तो वो फौरन जो है सजदे में गिर गए। इंस्टेंट ईमान जिसको बोलते हैं, इंस्टेंट कॉफी बनाते हैं, खाली दूध गर्म करे, पाउडर डालते, इंस्टेंट कॉफी बन गई। तो यहाँ दो एक्सट्रीम्स बताए जा रहे हैं, एक एक्सट्रीम जादूगरों की है कि इंस्टेंट ईमान लाए, कन्विंस हुए, धन बल के ईमान लाए। एक नूह अलैहिस्सलाम की कौम है, 900 बरस के बाद वन बोट फुल ऑफ बिलीवर्स, एक कश्ती में 900 बरस की मेहनत के बाद एक कश्ती भर के लोग ईमान लाए। तो मार्जिन दिया अल्लाह ताला, बोले देखो तुम जब तबलीग करोगे तो बाज लोग फौरन खायल हो जाएंगे। अब ये टेक्निकली खायल हुए, बात समझिए आप, जादू एक टेक्निकल चीज है, तो मौजज़े से जादू को तोड़ा गया, टेक्निकली खायल हो गए, बोले नहीं है तो कुछ बड़ी बात है। तो अब हमको भी जो है इस तरीके से ये लोगों को कन्विंस करने के लिए लॉजिक, साइंटिफिक आर्ग्यूमेंट, ये तमाम जो है यहाँ इशारा मिलता है। और फिर उसके बाद में हुआ ये कि फिरौन ने इन जादूगरों को धमकी दी कि अगर तुम ईमान लाए तो मैं तुम्हारे ऑपोजिट हाथ और पैर काट के जो है खजूर के दरख्तों पर लटका दूंगा। तो बोले तैयार है कर दो, پہلے ہم کو ڈر ہے کہ ہم یہ جادو میں مبتلا تھے تمہارے حکم میں آئے. تو شدت ایمان اتنا تھا کہ ہاتھ پیر کٹانے کے لیے تیار ہو گئے. دیکھیں یہاں یہ چیزیں سبق لینا ہے. سٹوری تو چلتے رہتی ہے, اپنا بیک گراؤنڈ میں سٹوری چلتے رہتی. سبق یہ لینا ہے کہ کیا ہمارا ایمان اتنا شدید ہے, کیا ہمارا ایمان اتنا شدید ہے. تو اتنا شدید ایمان تھا, حالانکہ نہ کوئی کتاب بھی نہیں پڑھے, وہ لوگ توریت بھی نازل نہیں ہوئی تھی, جب کوئی کتاب نہیں پڑھے, خالی دیکھے کہ یہ جو ہوا ہے یہ کوئی سپریم اتھارٹی ہے جو ایسا کروائی ہے. اور آج پورے سائنٹیفک بیک گراؤنڈ سے آپ دیکھ رہے ہیں کہ 750 آیات قرآن میں ایسی ہیں جو سائنس آج ڈسکور کر رہی ہے. 1450 برس پہلے جو ہے یہ باتیں آ گئی ہیں, لیکن ہمارے ایمان میں وہ شدت نہیں ہے. خیر, اس کے بعد میں جو ہے اب یہ بنی اسرائیل کے ساتھ تکلیف شروع ہو گئی. وہ مرد بچوں کا قتل کرنا تو جاری ہی تھا. اب فرعونیوں کی اللہ تعالیٰ نے آزمائش کی, پھلوں کے نقصان سے, طوفان, ٹڈیاں اور جوؤں کی بارش, مینڈکوں کی بارش, خون کی بارش. تو تکلیف کے وقت موسیٰ علیہ السلام سے کہتے کہ دعا کیجئے, ہم ایمان لائیں گے اور بنی اسرائیل کو آپ کے ساتھ چھوڑ دیں گے, مگر عذاب ہٹانے پر اپنا عہد توڑ دیتے تو ان کو ڈبو دیا گیا, اور جو کمزور سمجھے جاتے تھے ان کو حکومت دے دی ان کے صبر کی وجہ سے. اب ہوا یہ کہ ایک حکم آیا, موسیٰ علیہ السلام کو حکم آیا کہ راتے رات بنی اسرائیل کو لے کے نکلو. تو وہ ریڈ سی کے پاس آ گئے, سمندر ہے وہ, اوشن سی جس کو بولتے ہیں. تو ریڈ سی کے پاس آئے, پریشان ہو گئے, پیچھے فرعون کی فوج ہے, سامنے وہ ہے. تو حکم یہ ہوا کہ سمندر پہ, اب میں اب بہت دیر ہو جاتی بلکہ اسی میں جو ہے 77-78 آیات ہے, اس میں جو موسیٰ علیہ السلام کو جو حکم ہوا ہے, جو لفظ استعمال ہوا ہے, بحر پہ عصا مارو بول کے. تو بحر وہ ریڈ سی پہ جو عصا مارے تو پہاڑوں کی طرح جو ہے پانی ٹھہر گیا, اور موسیٰ علیہ السلام اپنی بنی اسرائیل کو لے کے نکل گئے. اور فرعون جب آیا تو وہاں آیا کہ ہم نے فرعون کو, اس کی فوج کو الیم میں غرق کیا بول کے آیا, بحر بول کے نہیں آیا. ٹیکنیکلی دیکھیے آپ, موسیٰ علیہ السلام کی والدہ کو حکم ہوا تھا کہ وہ صندوق الیم میں ڈالو, ریور نائل, ریور کے پانی, ریور کے پانی کے بہنے کا ایک ڈائریکشن ہوتا, سمندر کا ملٹی ڈائریکشنل فلو رہتا, ہر جگہ ادھر ادھر رہتا. ریور نائل ہے اس کے بہنے کا, فرعون کے پیلس کے طرف جو ہے بہتا ہو پانی, ادھر سے چلے جا رہا تھا تو ایک ڈائریکشن میں فلو آتا. موسیٰ ندی ہے, ایک ڈائریکشن میں آتا, گنڈی پیٹ کی طرف سے آتا, ادھر بہ کے چلے جاتا. وہ آپ انڈین اوشن دیکھیں گے تو اس میں ڈائریکشن لیس رہتا ہو, ہر ڈائریکشن میں جو ہے موجے مارتے رہتا. تو موسیٰ علیہ السلام جب آئے تو وہ سمندر تھا, لیکن فرعون اس کی قوم جب آئے تو سمندر نہیں تھا. پانی جب آیا تو ایک ڈائریکشن میں فلو ہو کے آیا. تو واٹر فلوئنگ ان پرٹیکولر ڈائریکشن از نون ایز الیم, ناٹ ایز بحر. یہ ہے قرآن. میں ترجمے کے وقت بس عجیب سی میری حالت تھی کہ بھائی ہر جگہ بحر, سمندر, دریا, سمندر, دریا, اس طریقے سے بات کر رہے ہیں. پھر وہاں بھی جو ہے وہی ورڈ یوز کیوں نہیں کیے, بحر کا ورڈ یوز کیوں نہیں کیے, الیم کا ورڈ کیوں یوز کیے, اور موسیٰ علیہ السلام کا صندوق ڈالنے کے واسطے بھی الیم کا ورڈ یوز کرے. تو ٹیکنیکلی جب فرعون ڈوبا ہے تو بہتا ہوا پانی تھا, سمندر نہیں تھا. یہ ہے قرآن کی یعنی ٹیکنالوجی اور لٹری اسٹینڈرڈ, یہاں سے سمجھے آپ. تو خیر بہرحال ان کو ڈوبا دیا گیا. اب جب بنی اسرائیل جو ہے یہ ریڈ سی پار پاس کر چکے تو منو سلوا ان کی غذا بنا دی گئی کہ وہ جھاڑ پہ جیسا گون نکلتا ہے اس طریقے سے کچھ ریزینز وغیرہ نکلتے تھے, اور وہ چڑیاں آ کے گرتی تھی ان کو جو ہے کھاتے تھے لوگ, ان کی غذا بنا دی گئی. اور اب یہاں آتے انہوں نے کوئی بت پرست قوم کو دیکھا اور پھر خواہش کی کہ بھئی ہمارے لیے بھی ایسا بت بنا دیجیے. دیکھیے وہی وہ بولتے نا, وہ کتے کی دم ٹیڑی کی ٹیڑی کی بات آ رہی ہے, بات سمجھانے کے لیے بول رہا ہوں میں کہ وہی وہ پہلے کی جو عادت تھی ویسی جو ہے ہم بھی جو ہے اس طریقے کی بات کریں گے. تو یہ اب خیر ان کو کافی وہاں سے دھمکایا گیا. اللہ تعالیٰ کے تمام احسانات کے باوجود اس قسم کی خواہش کی. اس کے بعد میں موسیٰ علیہ السلام 40 دن کے لیے کوہ طور پہ چلے گئے. اللہ تعالیٰ نے ان کو بلایا 40 دن کے لیے, تو ہارون علیہ السلام کو انہوں نے انچارج خلیفہ بنا کے اپنا انچارج بنا کے بھیجا. تب اس عرصے میں وہاں ایک سامری نام کا ایک آدمی تھا, تو اس کا سجیشن یہ تھا کہ بھئی یہ جو زیور اٹھا کے لے کے جا رہے ہیں اتنا وزن, زیور لے کے نکلے تھے پورا اپنا بھی, یہاں بھی میرے کو سال تو یاد نہیں ہے, گنڈی پیٹ ٹوٹا بول کے جو ہے ایک ہنگامہ ہوا تھا حیدرآباد میں, ہم بھی باہر تھے بڑی مشکل سے گھر کو آئے, تو میں عشاء کی نماز پڑھ کے جا رہا تھا یہی مسجد سے, تو ایک صاحب بولے صاحب وہ میری سائیکل میں پھینک کے گیا تھا نوبت پہاڑ پہ, لے لوں کیا؟ بولے بولا حضرت نہ میں آپ کو پھینکتے ہوئے دیکھا نہ لیتے ہوئے دیکھتا ہوں. تو میں نے مطلب یہ ہے کہ اتنا ڈر گئے تھے لوگ, بکریاں اٹھا کے پوٹلیاں اٹھا کے پورا زیور لے کے بھاگے تھے کہ گنڈی پیٹ ٹوٹ گیا پانی بھر جائے گا, قیامت کا منظر تھا, مگر سبق نہیں لیے کچھ, پھر اپنی پرانی روش پہ آ گئے. تو یہاں جو ہے یہ بات یہ ہو رہی ہے کہ یہ ان کو سجیسٹ یہ کیا کہ بھئی یہ چاندی سونے کے زیور جو ہے آپ لے جانے کے بجائے میں اس سے تمہارا الہ بناتا ہوں, تو اس کو جو ہے وہ بچڑے کی شکل میں, کاف جس کو بولتے ہیں, بچڑے کی شکل میں سونے چاندی کا جو ہے بنا دیا. اور پھر اس کے بعد میں اب یہاں ایک انٹرپریٹیشن میں ڈفرینس آ رہا ہے کہ بعض لوگوں کا خیال ہے کہ جب موسیٰ علیہ السلام آ کے پوچھے تو سامری یہ بولا کہ بھئی جبرائیل علیہ السلام کے گھوڑے کے پیر کے نیچے سے کچھ ہری گھاس دکھی تو میں وہاں سے مٹی لے کے اس کے منہ میں ڈال دیا تو یہ آواز کرنے لگا. تو بعض کا یہ خیال ہے کہ پہلے تو یہ مشرک منافق یہ جبرائیل علیہ السلام جیسی شخصیت کو کیسا دیکھا, اعتراض ان کا بہت ویلڈ اعتراض ہے. پھر اس کے بعد میں ان کو گھوڑے پہ آنے کی کیا ضرورت پڑی, جو بی بی مریم کے پاس آئے اور محمد صلی اللہ علیہ وسلم کے پاس آئے تو سادے انسان کی شکل میں آئے تھے, ان کو کیا ضرورت پڑی؟ تو وہاں اس کا ترجمہ ان لوگ یہ کرتے ہیں کہ یہ سامری جو تھا موسیٰ علیہ السلام کے نقش قدم پر چلا مگر اس کو پیٹھ پیچھے پھینک دیا گیا. اب وہ عربی دیکھیے ورڈ بائی ورڈ پڑھنے سے یہ فائدہ رہتا, اب میرے کو کیونکہ سمری سنانے میں یہ آپ کو کئی دن کا ایک سٹنگ میں مل جاتا, اسی لیے میں یہ مناسب سمجھا. پھر اس کے بعد میں خیر یہ 30-40 دن جو موسیٰ علیہ السلام 40 دن وہاں رہے, آپ کو توریت کی تختیاں ملی اس میں تمام نصیحتیں لکھی ہوئی تھی, وہ آئے پھر اب ہارون علیہ السلام سے کچھ بات چیت ہوئی کہ بھئی ایسا کیوں کرنے دیے کیا ہے, اور اس کے بعد میں سامری کو جو ہے آپ نے کیا بولنا چاہیے کرس جس کو بولتے کہ وہ انٹچبلٹی جس کو بولتے ویسا ہو گیا کہ یعنی تو کسی کو ہاتھ لگانے نہیں دے گا ہے ایسی, اور اسی میں اس کی جو ہے ڈیتھ ہوئی. تو پھر اس کے بعد میں اب یہ لوگ جو بچڑے کو اس کو بچڑا جو تھا وہ زیور کا اس کو توڑ کو کے ٹکڑے کر دیے کر کے اس کو جو ہے دریا میں ندی میں جو ہے اس کو پھینک دیا گیا. تو پھر یہی بات ہوتی کہ بھئی اگر یہ الہ ہوتا تو پھر توڑتے کیسا تھے؟ تو سامری کا بولنا یہ تھا کہ یہ بچڑا جو ہے یہ موسیٰ علیہ السلام کا الہ ہے, وہ بھول گئے, اگر یہ الہ ہوتا تو پھر توڑتے کیسا تھے؟ توڑ کے ٹکڑے کر دیے, اٹھا کے لے کے جا کے ریور میں پھینک دیے, کچھ بھی نہیں کر سکا وہ. اب موسیٰ علیہ السلام کے ساتھ 70 آدمیوں کو اللہ موسیٰ علیہ السلام نے چنا اور پھر اللہ تعالیٰ کے پاس کوہ طور پہ جو ہے ان کو لے گئے, کوہ طور پہ بات ہوئی تو وہاں یہ پہنچتے ہوئے زلزلہ آیا, پورے 70 کے 70 مر گئے سزا کے طور پہ, پھر اللہ تعالیٰ نے ان کو زندہ کیا, یہ ثبوت دینے کے لیے کہ دیکھو زندگی موت ہمارے ہاتھ میں ہے. پھر اس کے بعد میں ان کے اوپر جو ہے ایک کوہ طور اٹھایا گیا اور بالکل سائے کی طرح ہو گیا, اور پھر ان سے توریت کو مضبوطی سے پکڑنے کا جو ہے وعدہ لیا گیا. تو دیکھو تم توریت کو مضبوطی سے پکڑنے کا مطلب یہ ہے کہ اس پہ عمل کرنا, ورنہ یہ پہاڑ تم لوگوں پہ گر جائے گا. تو انہوں نے وعدہ کیا, وعدہ کر کے خلاف ورزی کی, اپنی رحمت کا وعدہ ان سے کیا جو محمد صلی اللہ علیہ وسلم کی اتباع کریں گے. نبی الامی کی بات آئی ہے سورہ آراف کی 157 آیت میں ذکر آیا ہے, کئی جگہ پہ موسیٰ علیہ السلام کا ذکر پھیلا ہوا ہے, میں تمام جگہوں سے ایک جگہ کر لیا کیونکہ ایک سٹنگ میں پورا واقعہ معلوم ہو جانا سمری والے. تو یعنی اپنی رحمت کا اللہ تعالیٰ نے وعدہ کیا ان لوگوں سے جو محمد صلی اللہ علیہ وسلم کی اتباع کریں گے, جن کا ذکر توریت اور انجیل میں آیا ہے, اپنیشاد میں بھی آیا ہے. اگر آپ ڈاکٹر ذاکر نائک کو سنیں یا ڈاکٹر حمید اللہ جو سب میں پہلے پوائنٹ آؤٹ کرے تھے کہ اپنیشاد میں بھی جو ہے رسول اللہ صلی اللہ علیہ وسلم کا ذکر ہے, ہر الہامی کتاب میں جو ہے محمد صلی اللہ علیہ وسلم کا ذکر ہے. اور پھر کہ اب کیا ذکر آیا ہے कि अमर बिल मारूफ और नहीं अनल मुनकर करेंगे, वो लोगों को नेकी की तरफ बुलाएंगे, बुराई से रोकेंगे, पाक चीज़ें हलाल करेंगे और ना पाक चीज़ें हराम करेंगे, और इनका बोझ हल्का करेंगे। जो इनकी और कुरान की पैरवी करेंगे वही कामयाब होंगे। ये बनी इसराइल से अहद लिया गया। फिर ईसा अलैहिस्सलाम भी बोले कि एक अहमद सल्लल्लाहु अलैहि वसल्लम आने वाले हैं। तो हर नबी जो है प्रेडिक्शन किया है, और इन सबसे वादा लिया गया है कि जो है इनका जिक्र करना और इनकी पैरवी करना। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सारे इंसानों की तरफ रसूल बना के भेजे जाएंगे। अब ये बनी इसराइल के 12 कबीले थे, क्योंकि याकूब अलैहिस्सलाम के 12 बेटे थे। अब इनको पानी की ज़रूरत हुई, वो मूसा अलैहिस्सलाम से पानी की ख्वाहिश किए, तो मूसा अलैहिस्सलाम अपना आसा हजरा पे मारे। वहाँ भी बड़ा टेक्निकल लफ्ज़ है हजर, हर जगह जहाँ भी आसा मारने का वर्ड आया है वो हजरा आया है। जबल आ सकता था, रवासिया आ सकता था, सिनवान, कई अल्फाज आ रहे हैं, खास तौर पे हजरा। क्यों? हजरा से हुजरा है, यानी ऐसी खाली जगह जो दीवारों से बाउंड रहती है उसको हुजरा बोलते हैं। तो हजरा एक ऐसा रॉक रहता जिसमें बारीक बारीक सुराख रहते, जिसके अंदर पानी बंद रहता है, एक्वीफायर जिसको बोलते हैं। बोरवेल जो डालते हैं उसमें से पानी निकलता। आप नौबत पहाड़ के ऊपर बोरवेल डाले तो पानी नहीं निकलता ग्रेनाइट में से। ये हार्ड मोरम जो रहता, सॉफ्ट मोरम जो रहता, उसमें जो है पानी निकलता। इस वास्ते नॉर्थ इंडिया में दुनिया भर का पानी नहीं, इंडो गैंजेटिक प्लेन में जो है दुनिया भर का पानी निकलता। सॉइल वो है, सैंडी सॉइल है पूरा। तो यहाँ ये टेक्निकली देखने का है कि मूसा अलैहि सलाम को हुक्म हुआ हर जगह के हजरा पे मारो, यानी पोरस रॉक पे, एक्वीफायर पे अपना आसा मारो। 12 चश्मे निकल गए और सबको अपने पीने की जगह मालूम हो गई, और फिर मनो सलवा इनकी गिजा बनी। अब उसके बाद में इनको बैतुल मुकद्दस में जाने की दावत दी गई, लेकिन इनको नहीं माना, तो इन पे जो है अजाब नाजिल हुआ बनी इसराइल पे। इनमें अच्छे भी थे और बुरे भी थे। अब इनका एक ग्रुप था जो समंदर के किनारे पे रहता था। अब हफ्ते के दिन जैसा, अब हमारे पास जुमा की जब अजान होती तो हम भाई कारोबार बंद करके मस्जिद पे आ जाना चाहिए। उस मिडल ईस्ट में तो यही होता है कि पूरे शटर्स डाउन होते, अजान होते जो है चले पूरे। तो इनके पास हफ्ते के दिन कोई काम नहीं करने का मामला था, जैसा हमारे पास जुमे का दिन का एहतमाम था, उनके पास हफ्ते का दिन, क्रिश्चियंस के पास इतवार का दिन। तो अब इन लोग क्या करते थे, इनकी आजमाइश के वास्ते हफ्ते के दिन मछलियां बहुत आती थी दरिया में, खूब उबल के मछलियां आती थी। तब ये सैबत है, उस दिन हफ्ता है, तो करते ये थे कि हफ्ते के दिन नाले खोद लेते थे। तो वो नालों में से पूरे गांवों में आके मछलियां जमा होती थी, तो हफ्ते के दिन खाली वो नाले बंद कर देते थे, जुमे के दिन मछलियां निकालते थे। बोलते थे हम हफ्ते को थोड़ी पकड़े, इनकम टैक्स एडजस्टमेंट अकाउंट्स के 2-3 किताबें इनको बताने की, एक उनको बताने की, ये पूरे लेसन हैं, ये अल्लाह ताला से तरकीबा चल रही हैं। तो खैर इनको बंदर बना दिया गया, ये पूरी कौम को जो है बंदर बना दिया गया इनकी नाफरमानी की वजह से। फिर ये आजमाइश में डाले गए, और अब एक गिरोह ने, इनका जो बनी इसराइल का एक गिरोह ने पूछा कि इस कौम को जिसे अल्लाह ताला हलाक करने वाला है या अजाब देने वाला है, तुम नसीहत क्यों करते हो? तो कहा गया है कि सबूत के तौर पर कि हमने अपना फर्ज अदा किया और ताकि वो बचे। तो तबलीग का मकसद बता दिया कि भाई कल के दिन ये नहीं बोलना हमको मालूम ही नहीं था दोज़ख से, हमको मालूम ही नहीं था कि अजाब आने वाला है। तो चौकन्ना कर दिया, तुमको इन्फॉर्म कर दिया। और दूसरा मकसद तुम्हारी भलाई के लिए है कि तुम बचे, जो जो चौकन्ना जिससे किया जा रहा है उससे बच के जो है तुम अजाब से बचें। क़ियामत के करीब इन पर अजाब देने के लिए किसी को मुसल्लत किया जाएगा। इनमें ऐसे भी हैं, अच्छे भी हैं और बुरे भी हैं, और आजमाइश इनकी आजमाइश की गई, लेकिन ये दुनियादारी में पड़ गए और कहने लगे कि हमारी मग़फ़रत हो जाएगी। इनसे वादा था कि अल्लाह ताला के बारे में हक़ के सिवा कुछ ना कहेंगे, और आखिरत मुत्तक़ियों के लिए जो है बेहतर है जो किताब पर कायम रहते हैं और नमाज पढ़ते हैं। अब यहाँ एक बात ये आ रही है कि ये बनी इसराइल की समरी हो गई। अब इनका फ्यूचर जो है, सूरह बनी इसराइल की 104 आयत में हम पढ़ चुके हैं कि लफीफा क़ियामत से पहले ये चौ तरफ से एक जगह जमा किए जाएंगे। ये बात आगे है, मेरे पास यहाँ वो लिखे हुए हैं कि 1917 में 1917 में जो फलस्तीन में 92% अरब्स थे, 8% बनी इसराइल थे, समझे? 92% अरब्स थे, 8% बनी इसराइल थे। 1918 में 56,000 यहूदी थे, 1948 में 5,40,000 यहूदी हो गए। फिर 23/6/2003 की बीबीसी की न्यूज के मुताबिक 5 मिलियन यहूदी इस वक्त वहां है। अब असम से एक ग्रुप गया, लॉस्ट ट्राइब, 12 ट्राइब्स में से एक असम में कुछ यहूदी थे, वो लोग भी चले गए। और इसके बरखिलाफ 6 मिलियन अरब्स फलस्तीन के इस वक्त, यानी क्या बोलना चाहिए, फलस्तीन से निकाल दिए गए हैं, रेफ्यूजीज हैं। 5 मिलियन इनका पॉपुलेशन हो गया और 6 मिलियन अरब रेफ्यूजीज के तरह जो है दूसरे मुकाम पर हकाल के निकाल दिया गया उनके। तो ये सूरह बनी इसराइल की 104 आयत में बात आ गई है कि देखो ये जब क़ियामत आएगी तो हम इन सबको एक जगह जमा करेंगे। ये बात हमारी जिंदगी में ये बात पूरी हो रही है कि तमाम एक जगह जमा हो गए। अब यह है कि क़ियामत कब आएगी इसके बारे में अल्लाह ताला के सिवाय और कोई जानता नहीं। अब ये तो इनका वाकया हो गया। इसकी जो ख़त्म होने वाली आयात हैं 1-2-3, अब ये सब बात सुना के अल्लाह ताला फरमा रहे हैं कि देखो तुम ये बछड़े को जो है इलाहा बना लिए थे, इन्नमा इलाहकुमुल्लाहुल्लज़ी ला इलाहा इल्लाहु, तुम्हारा इलाहा सिर्फ वही है, अल्लाह है, जिसके अलावा कोई इलाहा नहीं है। वसिया कुल्ली शयइन इल्म, और उसका इल्म हर चीज़ पे फैला हुआ है। जैसा इन्नल्लाह अला कुल्ली शयइन क़दीर बोले, हर चीज़ पे उसकी कुदरत है, वैसे इल्म उसका फैला हुआ है। कज़ालिका नखस्सु अलैका मिन अंबाई मा क़द सबक, इस तरीके से हम जो पहले की खबरें गुजर चुकी हैं वो आपको वाक़ियात के शक्ल में जो है सुनाते चले जाते हैं। वलक़द आतैना का मिन लदुनका ज़िक्रा, और बेशक हमने आपको हमारी तरफ से एक ज़िक्र यानि क़ुरान दिया है, नसीहत दी है। मन आरज़ा अन्हु फ़इन्नहु यहमिलु यौमल क़ियामत विज़रा, और जो इस जिक्र से एराज किया, अनजान हो गया, मुंह फेर लिया, तो वो क़ियामत के दिन जो है एक बोझ उठाएगा। कुरान से जो अनजान हो गया, कुरान से अनजान होने का मतलब क्या है भाई? हमारा तो तरीका यह है कि जिंदगी का हर अमल कुरान और हदीस के मुताबिक हो। अब किसी से बोल रहे हैं, ऐसा है साहब, हमारे पास मंजे नहीं है, साचक मेहंदी नहीं है, चौथी नहीं है, मगर बोल रहे क्या करना साहब? नहीं साहब, कुरान और हदीस से साबित ही नहीं है ये चीज़ें। हमारे पास निकाह है और फिर वलीमा है, क्या है कि साहब हमारे पास तो खानदान में वलीमे का रिवाज नहीं है। तो यहाँ भी कुरान की खिलाफ वर्जी, वहाँ भी कुरान की खिलाफ वर्जी। तब यहाँ ये बात आ रही है कि मन आरजा अनहु, जो भी इस जिक्र से कुरान से एराज करेगा, अनजान हो जाएगा, अमल नहीं करेगा, तो बेशक वो क़ियामत के दिन वजन उठाएगा। खालिदीना फीहा, वो वजन ही में रहेगा। वह सालहुम यौमल क़ियामत हिमला, और ये जो वजन है वो क़ियामत के दिन बहुत बुरा होगा। ये क़ियामत कब आएगी? यौमा युनफिकु फिस्सूरी व नहशुरुल मुजरिमीना यौमिज़िन ज़ुरखा, जिस दिन सूर में फूका जाएगा, और ये तमाम मुजरिमीन जो कुरान और हदीस के खिलाफ काम करते थे, आज कल की जो बात है, उनको जो है अंधा जमा किया जाएगा, अंधा जमा किया जाएगा। 124 आयत में इंशाल्लाह नेक्स्ट संडे हम पढ़ेंगे कि पूछेंगे, या अल्लाह मैं दुनिया में तो देखता भालता था, आप मुझे अंधा क्यों बताएं? तो बोले वहां तू भूल गया था, आज हम तुमको भुला दिए। वहां अंधा था तो कुरान और हदीस का जिक्र ही नहीं था तेरी जिंदगी में। यतखाफतूना बैनहुम इन लबस्तुम इल्ला अशरा, और ये आपस में बात करते हुए चले जाएंगे खबरों से जो उठेंगे कि तुम नहीं रहे बल्कि 10। अब ये 10 सेकंड भी हो सकते, 10 मिनट, 10 घंटे, 10 दिन, 10 साल, जो भी है। अलबत्ता सूरह ज़ुमर की 42वीं आयत से बात साबित होती है कि अल्लाह ताला हमारा नफ्स दो वक्त लेते हैं, मरते वक्त और नींद के वक्त। मरते वक्त तो नफ्स वापस नहीं होता, नींद के वक्त जिनकी मौत लिखी हुई नहीं रहती उनका नफ्स वापस कर दिया जाता है। तो नींद का हमको एक्सपीरियंस है, नींद में क्या जाता हमारा? शऊर, कॉन्शियसनेस चले जाता हमारा, कॉन्शियसनेस ऑफ टाइम। आप रात में 12 बजे आके सोए, घड़ी भी नहीं देखे, आप सोए और आप 3 बजे आपकी बेहतरीन नींद होके उठ गई है, आप समझ रहे हैं कि सुबह होगी, देखते कि अभी 3 बजे, आपको वक्त का अंदाजा ही नहीं था, जब तक घड़ी नहीं देखे आप वक्त का अंदाजा नहीं है। तो जिसकी मौत वाकई हो गई उसकी क़यामत वाकई हो गई। अब वो उठेगा तो क़यामत में उठेगा, उसको टाइम का कॉन्सेप्ट ही नहीं रहेगा कि कितना टाइम गुजरा उसका, तो कॉन्सेप्ट ही नहीं रहेगा। दूसरी जगह आया कि कहेंगे कि भाई एक दिन रहे एक घंटा रहे। फिर सूरह काफ में बयान किया गया 309 बरस नींद में रहे वो, मगर उठ के बोले कि भाई सुबह सोए थे, शाम में उठे होंगे या आधा घंटा सोए होंगे। तो यहाँ जो है ये लोग इस किस्म की बातें करेंगे, नहनु आलमु बीमा यकुलूना, हम जानते हैं ज्यादा बेहतर ये जो कहेंगे, इस यकुलू अमसुलुहुम तरीकतन इन लबिस्तुम इल्ला यौमा, जब इनमें बेहतरीन तरीके पर चलने वाला कहेगा कि तुम नहीं रहे खबरों वगैरह में, दुनिया में नहीं रहे मगर एक यौम। अब यहाँ यौम के माने दिन के भी हो सकते हैं, पीरियड के भी हो सकते हैं। तो यहाँ ये तमाम वाक्य से ये बात मालूम होती है कि भाई देखो ये तमाम जिंदगी का निचोड़ ये है कि आखिरत के लिए मेहनत करना है। ये तमाम वाक़यात जो सुनाए गए हैं पैगंबरों वगैरह के, तो हम जो है आखिरत के लिए मेहनत करना है, उसके लिए अल्लाह ताला ने हमको कुरान दे दिया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत दी, मुकम्मल है, कंप्लीट लेजिस्लेशन। एक न्यूज़ टाइम में कोई 20 बरस पहले कोई मोहतरमा एक आर्टिकल लिखे थे पाकिस्तान के बारे में कि वो डज इट टेक 50 ईयर्स टू एस्टैब्लिश एन इस्लामिक किंगडम व्हेन मुस्लिम्स क्लेम दैट द होल लेजिस्लेशन इज परफेक्टली डिस्क्राइब्ड इन कुरान एंड हदीस। सही बात है, कोई भी बोलेंगे कि योर वेरी आइडिया ऑफ क्रिएटिंग ए पर्टिकुलर थिंग वॉज टू हैव एन इस्लामिक गवर्नमेंट। तब यहां सवाल ये पैदा होता कि भाई जब तक आप हम सब कुरान नहीं पढ़ेंगे, कुरान नहीं पढ़ेंगे तो कैसा होगा? हमको कुरान पढ़ना पड़ेगा, हदीस पढ़ना पड़ेगा, सुन्नत से वाकिफ होना पड़ेगा, हम खुद अमल करके लोगों के सामने पेश करना पड़ेगा। तो उस वक्त जो है ये क़ियामत में यहाँ भी कामयाबी होगी, क़ियामत में भी।